यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आमा प्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज आमाको मुख हेर्ने पर्व मनाइँदै प्रधानमन्त्री बालेन्द्र शाहद्वारा यस अवसरमा सम्पूर्ण आमाहरूप्रति कृतज्ञता व्यक्त। धार्मिक पर्यटनलाई प्रवर्धन गर्न नेपालगंजमा हनुमानको 108 फीटको मूर्ति निर्माण कार्य अन्तिम चरणमा। र इरान युद्ध छिट्टै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति साथ मनाइँदैछ। शास्त्रमा पण्डित आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गर्ने तथा उहाँबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउने र मिठा र तागतीला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दान सहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन्। सनातन वैदिक शास्त्रमा प्रत्येक नर नारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नै पर्छ भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज माता तीर्थ औंसे अर्थात आमाको मुख हेर्ने दिनका अवसरमा सम्पूर्ण आमाहरूप्रति सम्मान, कृतज्ञता र नमन व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्ग भन्दा पनि महान हुने उल्लेख गर्नुहुँदै आमाहरूप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्जवल भविष्यको कामना गर्नुभएको छ। सभामुख डोल प्रसाद अर्यालले संविधान कानून विधि र प्रक्रियाको उच्च पालना गरी कानून निर्माणलाई द्रुत रूपमा अघि बढ़ाइने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उहाँले सदनबाट छिटो कानून निर्माण हुन सके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरूरी रहेको स्पष्ट पार्नुभयो। संसदबाट नेपाली जनताले गरेको अपेक्षा भन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्दै सभामुख अर्यालले कार्य सम्पादनका सिलसिलामा भएका र देखिएका कमी कमजोरी औंलाई दिएर सहयोग गर्न आग्रह गर्नुभयो। संघीय संसदका 12 विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन्। प्रतिनिधि सभाका एकल 10 र संयुक्त प्रतिनिधि सभा र राष्ट्रिय सभा 2 गरी 12 समितिका सभापतिको निर्वाचन हुन लागेको हो। प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा डाक्टर कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहबर अन्सारी, कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा समीक्षा बास्कुटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरत बहादुर खड्काको मनोनयन दर्ता भएको छ। महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेद्वारी दर्ता गराउनु भएको छ। त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी एमालेका गुरू प्रसाद बरालको मनोनयन दर्ता भएको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिको सभापतिमा बोध नारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदन कुमारी शाह गरिमाको उम्मेद्वारी दर्ता भएको छ। निर्वाचित सभापतिहरूको शपथ आजै अपराह्न 4 हुने भएको छ। उहाँहरूलाई सभामुख डोल प्रसाद अर्यालले शपथ गराउनुहुनेछ। नेपाली कंग्रेसको संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरूको बैठक बस्ने भएको छ। नेपाली कंग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कंग्रेसका सांसदहरूसँग छलफल गर्न लागेको हो। बैठक अहिले 3 कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने संयोजक प्रकाश रसाइली स्नेहीले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले काभ्रेको पनौती नगरपालिका पाँच स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिनु भएको छ। निरीक्षणका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागि बताउनुभयो। साथै ट्रायल पास गरेपछि राजस्व तिरेको 24 घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले लाइसेन्स छपाई प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी हुनुभएको छ। उहाँले स्वयम्भू पुगेर दिवंगत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। अन्त्येष्टिमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत वरिष्ठ प्रहरी अधिकृत समेत सहभागी हुनुहुन्थ्यो। गत चैत्र 29 गते काठमाण्डुको तारकेश्वर नगरपालिका 8 डाँडागाउँ सड़क खण्डमा ड्यूटी सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक लामाको उपचारका क्रममा यही वैशाख 1 गते निधन भएको थियो। रामेछापको लिखु तामाकोशी गाउँपालिका 4 निवासी प्रहरी निरीक्षक लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ अन्तर्गत कार्यरत हुनुहुन्थ्यो। धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले नेपालगंजमा 108 फीट अग्लो हनुमानको मूर्ति निर्माण कार्य भइरहेको छ। देशकै पहिलो सबैभन्दा अग्लो मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने यसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज उपमहानगरपालिकाले 108 फीट अग्लो हनुमानको मूर्ति बनाइरहेको छ। फाउण्डेशन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर 2 हनुमानगढ़ीमा मूर्ति निर्माण भइरहेको छ। सिभिल इन्जिनियर सुरज शर्मा,
2079 साल 12 महिना 3 गते हामीले जम्बुदीप कन्स्ट्रक्सन भन्ने निर्माण व्यवसायसँग सम्झौता गर्यौं। पहिलो चरणमा चाहिँ 2081 12 महिना 2 गतेसम्म उसको म्याप लिएर सम्झौता गरेका थियौं। कार्य सन्तोषजनक हुँदाहुँदै पनि 2083 6 महिना 30 गतेसम्म यसको म्याद थप भएको छ। 14,63,743 यसको घाट सहित सम्झौता रकम रहेको छ।
नेपालगंजको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरीसँग जोड़िएकोमा अब यसमा नयाँ आयाम थपिँदैछ। धार्मिक पर्यटन प्रवर्धनका लागि यहाँ हनुमानको मूर्ति बनाउन थालिएको हो। मूर्ति निर्माणमा लागि पर्नुभएका कालीगर दलवीर सुनार सेन्चुरीले 90% काम सम्पन्न भइसकेको बताउनुभयो।
मैले अहिले हनुमानजीको मूर्ति बनाउँदैछु, यो 90% गइसकेका छ। यसलाई चाहिँ अब 1.5 महिनामै दिने मेरो सोच छ।
भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगंजलाई टाइअप गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो। यसले नेपालगंजको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ। उहाँले अयोध्यासँगको आध्यात्मिक कनेक्सनमा यो मूर्ति कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। स्थानीय ललित रौनिया र प्रदीप सापकोटालाई पनि 108 फीट अग्लो हनुमान मूर्तिले नेपालगंजको धार्मिक पर्यटनमा सघाउ पुग्ने विश्वास छ।
नेपालगंजलाई एउटा धार्मिक सर्किटको रूपमा, जस्तो यो बागेश्वरी माताको शक्तिपीठ भयो, हनुमानजीको 108 फिटको मूर्ति भयो, त्यसै गरी राजामा गायत्री मन्दिर भयो, भणे बाबाको मन्दिर भयो, त्यो तमाम यस्ता शक्तिपीठहरू र प्रसिद्ध मन्दिरहरू छन्, जसले गर्दा नेपालगंजलाई एउटा धार्मिक पर्यटकीय शहरको रूपमा प्रवर्धन गर्न सक्छ।
धार्मिक पर्यटनको रूपमा यसलाई प्रचार प्रसार गर्न सकियो भने नेपालगंज र आसपासको क्षेत्रलाई यो पर्यटकको मुख्य रोजाइको रूपमा विकास गर्न सकिन्छ र यस क्षेत्रमा यो हनुमानको मूर्ति कारणले गर्दा
यो ऐतिहासिक मूर्ति निर्माणले नेपालगंजको धार्मिक पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ। अयोध्यासँगको आध्यात्मिक सम्बन्धलाई जोड्दै यो परियोजना नेपालगंजलाई धार्मिक र सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम हुन सक्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनः एकीकरणमा सघाउन 25 लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ। कोइकाले आज जारी गरेको विज्ञप्ति अनुसार कोरियाबाट स्वदेश फर्किएका आप्रवासीको पुनः एकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो। कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सिप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पुर्याउनु परियोजनाको लक्ष्य छ। असामको तुर्माखात गाउँपालिका तीन भैरवस्थान स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखात गाउँपालिका तीन बल्देका 35 वर्षीय पहल सिंह बुढा र उहाँका 13 वर्षीय छोरा नरी बुढा रहेका प्रहरीले जनाएको छ। हिजो बेलुकाको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका साथ स्थित वनबाट घाँस काटेर फर्कने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा डुंगा चालक बुबा र डुंगामा सवार छोरा बेपत्ता भएका हुन्। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर 4 प्रसौनी भाटा अमरपट्टी स्थित नेपाल भारत सीमा क्षेत्र 10 गजामा रहेका अवैध संरचना हटाइएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मा हेडक्वार्टर अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको टोली तथा भारतको पूर्वी चम्पारण जिल्ला सिसुवा ग्राम पञ्चायत एक अन्तर्गत सशस्त्र सीमा बल 47 बटालियन सी कम्पनी धुपा टोलबाट खटिएको संयुक्त टोलीले आज नेपाल भारत सीमा क्षेत्र 10 गजा मा रहेका अवैध संरचना हटाएको हो। संयुक्त टोलीले 10 गजा क्षेत्रमा अतिक्रमण गरी अवैध रूपमा सञ्चालनमा रहेका खुल्ला मदिरा पसल, अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी तथा बेचबिखनका लागि बनाइएका टहराहरू पनि हटाएको सशस्त्र प्रहरीले जनाएको छ। कार्यवाहीका क्रममा नेपालतर्फ 5 वटा टहरा, 3 वटा मदिरा पसल र 1 भट्टी तथा भारततर्फ 3 वटा टहरा हटाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय होमस्टे प्रति आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ़दै गएको छ। होमस्टे सञ्चालन भएका पूर्वी पहाड़ी जिल्लाका गाउँमा यातायातको सुविधा पुग्नुका साथै परम्परागत संस्कृति, रहन सहन, मौलिक खानाका परिकार लगायतका कारण होमस्टे प्रति पर्यटकको आकर्षण बढ़न थालेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
परम्परागत संस्कृति, रहन सहन साथै मौलिक उत्पादन तथा न्यानो आतिथ्य सेवाले होमस्टे प्रति पर्यटकहरूको आकर्षण बढ़न थालेको छ। पूर्वी पहाड़ी जिल्लाका गाउँमा यातायातको सुविधा पुगेपछि स्थानीय तथा बाह्य पर्यटकहरू बास बस्न होमस्टे पुग्ने गरेका छन्। धनकुटाको साँगुरीगढ़ी गाउँपालिका 5 स्थित डाँडा बजार तथा सोही पालिकाको वडा नम्बर 6 स्थित नाम्चे थुम्कीमा 60 घर होमस्टे सञ्चालनमा रहेका छन्। सो होमस्टेमा वार्षिक 70,000 को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरू बास बस्न पुग्ने गरेका छन्। पोखरा लगायत तेस्रो मुलुकबाट पर्यटक आउने गरेको डाँडा बजार स्थित सुनाखरी होमस्टेका संचालक दीपक बस्नेतको भनाइ छ।
सिक्किमको भयो, दार्जिलिङ नेपालकै भन्दा चाहिँ पोखरासम्मको मेरोमा चाहिँ आउने इन्टरनेसनल नै हेर्ने हो भने युएसबाट, स्विजरल्यान्डबाट टपमा धजे डाँडा 16 जिल्लादेखि त्यहाँबाट भूगर्भ विभागको इक्विपमेन्टहरू सबै त्यहाँ छ। त्यसपछि भनेको राजारानी गएपछि राजारानी ताल हेर्न पाइयो, फेरि स्टे गर्न यही आउँछन्।
सदरमुकाम तथा व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि परम्परागत सुविधा पाउनका लागि अधिकांश पर्यटकहरूले होमस्टेलाई नै आफ्नो गन्तव्य बनाउँदै आएका छन्। एसई परीक्षा सकेर साथीहरूसँग रमाइलो गर्न होमस्टे आएको सुनसरी धरान 15 अर्पण मगरको भनाइ छ।
हामी 6 जनाको यहाँ राम्रो गाउँठाउँको हेर्नु, यस्तै ठाउँतिर बस्नु अलिकति रमाइलो हुन्छ नि त। पहिले आफ्नै गाउँतिर जान्थ्यौँ अनि यता चाहिँ साथीहरूसँग रमाइलो गर्न आएको।
नाम्जे थुम्की होमस्टे पर्यटकहरूको रोजाइमा परे पनि यस क्षेत्रमा बाटो, खानेपानी तथा बिजुली बत्तीको समस्या रहेको अन्जु सामुदायिक होमस्टेका सञ्चालक टेक बहादुर मगरको भनाइ छ।
बाटोको लागि चाहिँ अप्ठ्यारो छ, बाटो चाहिँ यताउति राम्रो गरिदियो भने राम्रो हुन्छ। हामीलाई हावाहुरी आयो भने लाइन गइहाल्छ, लाइन गयो भने पानी नै खानु पाइँदैन, पाहुनाहरू आएको बेलामा पनि कस्तो गाह्रो हुन्छ नि।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले होमस्टेलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माणको कामलाई जोड दिएको बताउनुभयो।
पछिल्लो पटक हामीले होमस्टेलाई व्यवस्थित गर्नका लागि उहाँहरूको क्षमता विकास गर्नको लागि हामीले सिक्किमसम्म त्यहाँको होमस्टेसँग जोडेर अध्ययन अवलोकन भ्रमण पनि गरायौं। होमस्टे व्यवसायहरूलाई खाना पकाउने तालिमदेखि लिएर अन्य पूर्वाधारहरूको पनि हामीले बजेटहरू विनियोजन गरिदिएका छौँ।
होमस्टे व्यवसाय फस्टाउन थालेपछि पर्यटन प्रबन्धनमा समेत सहयोग पुगेकाले यसको विकासमा तीनै तहको सरकारको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। गत भदौ 24 गतेको जिन्जी आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी 30 वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ। हाडनाता जबरजस्तीकरणै मुद्दामा रौतहट जिल्ला अदालतबाट 25 वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वी चोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो। रौतहटको डिमडिया गाउँपालिका 10 का परियार अझै 18 वर्ष 4 महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको अनुसन्धानबाट खुलेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ट्रम्पले यस सप्ताहको अन्त्यमा सम्भवतः वार्ता पुनः शुरू हुन सक्ने बताउनु भएको छ। अमेरिका र इरान बीच गत हप्ता पाकिस्तानको इस्लामाबादमा भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले पुनः दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्। यसै आधारमा अमेरिकाले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहेको बताए पनि मिति र स्थान भने तय भइ नसकेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनन बीच गैरातीदेखि 10 दिने युद्धविराम लागू भइसकेको बताउँदै यो युद्धविराम लेबननको लागि ऐतिहासिक दिन भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ। उता सम्झौता लागू हुनुभन्दा केही घण्टा अघि इजरायल र हिजबुल्लाहले लेबननी सीमामा आक्रमणहरू जारी राखेकाले युद्धविराम हुने सम्भावना धेरै कमजोर रहेको अधिकारीहरूले बताएका छन्। यसैबीच होर्मुज जलमार्गमा यात्राका लागि स्वतन्त्रता सम्बन्धी बैठकको अध्यक्षता बेलायत र फ्रान्सले गर्ने संचार माध्यमहरूले जनाएका छन्। पेरिसमा आज हुन लागेको बैठकमा लगभग 40 देशले भाग लिने अपेक्षा गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आमाप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज आमाको मुख हेर्ने पर्व मनाइँदै प्रधानमन्त्री बालेन्द्र शाहद्वारा यस अवसरमा सम्पूर्ण आमाहरूप्रति कृतज्ञता व्यक्त। धार्मिक पर्यटनलाई प्रवर्धन गर्न नेपालगंजमा हनुमानको 108 फीटको मूर्ति निर्माण कार्य अन्तिम चरणमा र इरान युद्ध छिट्टै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। We'll be right back.